أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الصفا والمروة من شعائر الله، فمن حج البيت أو اعتمر فلا جناح عليه أن يطوف بهما، ومن تطوع خيرا فإن الله شاكر عليم. بيشك صفا اور مروہ اللہ کی نشانیوں میں سے ہیں، لہٰذا جو شخص بیت اللہ کا حج یا عمرہ کرے اس کے لیے کوئی گناہ کی بات نہیں کہ وہ ان دونوں پہاڑوں کے درمیان صحیح کرے، اور جو شخص خوش دلی سے کوئی بھلائی کا کام کرے گا اللہ کو اس کا علم ہے اور وہ اس کی قدر کرنے والا ہے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ آج ہم سورہ بقرہ کی آیہ نمبر 158 کریں گے۔ اب جبکہ اللہ تعالیٰ نے خانہ کعبہ کو مسلمانوں کا قبلہ مقرر کر دیا تو ضروری تھا کہ خانہ کعبہ سے متعلق جو غلط فہمیاں اور جو متس معاشرے میں پائی جاتی ہیں ان کو بھی ختم کیا جائے۔ صفا اور مروہ مکہ کے دو پہاڑ ہیں۔ جب حضرت ابراہیم اپنی بیوی حضرت ہاجر اور اپنے نیو بورن بیٹے حضرت اسماعیل کو مکہ کے ریگستان میں چھوڑ گئے، شروع میں تو حضرت ہاجر اپنے بچے کو دودھ پلاتی نہیں، لیکن جب بھوک اور پیاس کی وجہ سے دودھ آنا بھی بند ہو گیا تو حضرت ہاجر بے چین ہو گئیں، بچہ بھوک سے بلکنے لگا۔ ایسے میں حضرت ہاجر صفا پر چڑھیں اور ادھر ادھر دیکھنے لگیں کہ شاید کوئی امید نظر آئے۔ بیابان صحرا ہونے کے باوجود اس ماں کو اللہ تعالیٰ کی رحمت پہ بھروسہ تھا، امید تھی۔ پھر آپ صفا سے اترتے اور بے چینی کی حالت میں مروہ کی طرف دوڑتے، کبھی ایک پہاڑ پر اور کبھی دوسرے پر، 7 دفعہ ایسا کیا۔ حضرت حاجر کے اس عمل سے ہمیں یہ بھی پتہ چلتا ہے کہ اصل توکل ہاتھ پہ ہاتھ رکھ کر بیٹھ جانا نہیں ہے کہ اللہ کی مدد کب آئے گی، بلکہ اصل توکل کسی قسم کے اسباب اور وسائل نہ ہونے کے باوجود صحیح کرنا، کوشش کرنا، بھاگ دوڑ کرنا کہ میرا رب کوئی راستہ ضرور نکالے گا، یہی اصل توکل ہے۔ جب اللہ تعالیٰ نے حضرت حاجر کا بھروسہ، توکل، امید، کوشش اور بھاگ دوڑ دیکھی تو اللہ تعالیٰ نے مدد بھیجی اور زمزم کا معجزہ پیش آیا۔ اس دن سے آج تک جو بھی عمرہ اور حج پہ جاتا ہے وہ حضرت حاجر کی اس سنت کو پورا کرتا ہے۔ اسے صحیح کہتے ہیں، یعنی کوشش۔ اللہ تعالیٰ کو حضرت حاجر کا اپنے بچے کے لیے بے چین ہونا، دوڑنا، تڑپنا، دعائیں کرنا اور اللہ سے امید جوڑے رکھنا اس قدر پسند آیا کہ اللہ تعالیٰ نے اس عمل کو قیامت تک کے لیے لوگوں کے لیے عبادت بنا دیا۔ لیکن زمانہ جاہلیت میں مشرکین مکہ نے اس خوبصورت عبادت کو بھی شرک سے جوڑ رکھا تھا۔ حضرت ابن عباس سے روایت ہے کہ نائلہ اور اساف دو لورز تھے، محبت کرنے والے۔ انہوں نے نعوذ باللہ خانہ کعبہ کے اندر زنا کا ارتکاب کیا، جس کی وجہ سے اللہ تعالیٰ نے انہیں پتھر کا بنا دیا تاکہ لوگوں کو ان کو دیکھ کر سبق حاصل ہو سکے۔ لیکن جاہلیت کی انتہا یہ ہوئی کہ کچھ نسلیں گزرنے کے بعد عرب لوگوں نے ان دو پتھر کے بتوں کو صفا اور مروہ پہ رکھ دیا اور نائلہ اور اساف کی پوجا کرنے لگے۔ جو بھی صحیح کرتا وہ جا کے ان بتوں کو چومتا اور ہاتھ لگاتا۔ جب اسلام آیا تو سوال پیدا ہوا کہ کیا صحیح کرنا جائز ہے یا شرک ہے؟ اس آیت میں اللہ تعالیٰ نے کلیئر کر دیا، ان الصفا والمروۃ من شعائر اللہ، صفا اور مروہ اللہ کی نشانیاں ہیں۔ شعائر کا لفظ شعور سے آیا ہے، یعنی ایسی چیز جس کو دیکھ کر کسی چیز کا شعور پیدا ہو، اویئرنیس پیدا ہو، سوچ اور خیال آئے، یاد دہانی ہو۔ صفا اور مروہ کو اللہ تعالیٰ نے شعائر اللہ کہا ہے، یعنی اللہ کا شعور اور یاد دلانے والے پہاڑ۔ ان کو دیکھتے ہی دل میں خیال آنا چاہیے کہ جب انسان اللہ پہ اندھا توکل اور بھروسہ کر کے بھاگ دوڑ کرتا ہے، اسباب نہ ہونے کے باوجود کوشش اور صحیح کرتا ہے، تو اللہ اپنے بندے کو اکیلا نہیں چھوڑتا، فرشتے بھیج کر معجزے دکھاتا ہے۔ پھر اللہ تعالیٰ فرماتے ہیں، فمن حج البیت او اعتمر فلا جناح علیہ ان یطوف بہما۔ پھر اللہ تعالیٰ نے اجازت دی کہ جو حج اور عمرہ کرے تو اس پہ کوئی گناہ نہیں کہ وہ ان دو پہاڑوں کے طواف کرے، یعنی ان کے درمیان صحیح کرے۔ اس آیت کی ورڈنگ دیکھیں کہ اللہ تعالیٰ نے فرمایا جو شخص بیت اللہ کا حج یا عمرہ کرے تو اس پر کوئی گناہ نہیں۔ اس ورڈنگ سے ذہن میں آتا ہے اور خیال پیدا ہوتا ہے کہ کیا اس کا یہ مطلب ہے کہ ہم صحیح نہ بھی کریں تو کوئی فرق نہیں پڑتا؟ عروہ ابن زبیر کے ذہن میں بھی یہی سوال آیا تو انہوں نے اپنی خالہ یعنی حضرت عائشہ رضی اللہ عنہا سے سوال پوچھا۔ کہتے ہیں کہ میں نے ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ عنہا سے پوچھا کہ اللہ تعالیٰ کے اس فرمان کے بارے میں آپ کا کیا خیال ہے جو سورہ بقرہ میں آیا ہے کہ صفا اور مروہ اللہ تعالیٰ کی نشانیوں میں سے ہیں، اس لیے جو بیت اللہ کا حج یا عمرہ کرے اس کے لیے इनका तवाफ करने में कोई गुनाह नहीं। कहने लगे, कसम अल्लाह की, फिर तो कोई हर्ज नहीं होना चाहिए अगर कोई सफा और मरवा की सही ना करे या ना करना चाहे। हजरत आयशा रज़ियल्लाहु अन्हा ने फरमाया, मेरे भतीजे, तुमने ये गलत बात कही। अल्लाह का मतलब ये होता तो कुरान में यूं उतरता कि इनके तवाफ ना करने में कोई गुनाह नहीं। बात तो ये है कि ये आयत तो अंसार के लिए उतरी थी, जो इस्लाम से पहले मनात बुत की पूजा किया करते थे और एहराम बांधते थे। ये लोग जब जमाने जाहिलियत में एहराम बांधे तो सफा मरवा की सही को अच्छा नहीं समझते थे। अब जब इस्लाम लाए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इसके मुतालिक पूछा और कहा, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम सफा और मरवा की सही अच्छी नहीं समझते थे। इस पर अल्लाह ताला ने ये आयत नाजिल फरमाई कि सफा और मरवा दोनों अल्लाह की निशानियां हैं। हजरत आयशा रज़ियल्लाहु अन्हा ने फरमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन दो पहाड़ों के दरमियान सही की सुन्नत जारी की है, इसलिए किसी के लिए मुनासिब नहीं है कि इसे तर्क करें। फिर उरवा इब्ने जुबैर ने यही सवाल अबू बकर बिन अब्दुल रहमान से किया तो उन्होंने कहा, जमाना जाहिलियत में भी बहुत से लोग सफा और मरवा की सही किया करते थे, यानी मनात बुत की पूजा करने वाले लोगों के अलावा जो दूसरे अरब थे वो रेगुलरली सफा और मरवा की सही किया करते थे। लेकिन जब अल्लाह ताला ने कुरान शरीफ में बैतुल्ला के तवाफ का जिक्र फरमाया और सफा और मरवा का जिक्र नहीं किया तो लोग कहने लगे, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो जाहिलियत के जमाने में सफा और मरवा का फेरा किया करते थे और अब अल्लाह ने बैतुल्ला के तवाफ का जिक्र तो फरमाया लेकिन सफा और मरवा का जिक्र नहीं किया, तो क्या सफा और मरवा की सही करने में हम पर कुछ गुनाह होगा? तब अल्लाह ताला ने यह आयत उतारी कि सफा मरवा अल्लाह की निशानियों में से है और इनका तवाफ करना यानी इनकी सही करना करने में कोई गुनाह नहीं है। ये सही बुखारी की रवायत है 1643। इस हदीस से साबित हुआ कि ये आयत दो तरह के लोगों के लिए, दो तरह के ग्रुप्स के लिए नाजिल हुई थी। एक तो वो जो जाहिलियत के जमाने में सही को बुरा समझते थे, तो उनका ये मिसकंसेप्शन दूर किया गया है, ये सफा और मरवा अल्लाह की निशानियां हैं। और दूसरा ग्रुप वो जो सही किया तो करते थे लेकिन क्योंकि अब अल्लाह ताला ने कुरान में सिर्फ काबे का तवाफ का जिक्र किया तो वो कंफ्यूज थे कि क्या इस्लाम में भी सही करना जायज होगा या नहीं, तो उनको भी बताया गया है कि सही करने में कोई गुनाह नहीं। फिर अल्लाह सुब्हानहु व तआला फरमाते हैं, वमन ततवा खैरन फइन अल्लाह शाकिरुन अलीम। ततवा का लफ्ज अतव से आया है जिसका मतलब है दिल की खुशी से, आमादगी से ताबेदार हो जाना। जैसे अल्लाह ताला कुरान में फरमाते हैं, वलिल्लाहि यस्जुदु मन फिस समावाति वल अर्दी तौअन व करहन। जो कोई भी जमीन और आसमान में है अल्लाह को सजदा करता है तौअन खुशी से, व करहन या मजबूरन। ताआ का लफ्ज या अतात का लफ्ज भी इसी से आया है, यानी दिल से हुक्म बजा लाना, फरमा बरदार हो जाना। वमन ततवा खैरन का मतलब खैर, जो शख्स भी खैर का काम या भलाई का काम दिल की रजामंदी से, आमादगी और खुशी से बजा लाए। फइन अल्लाह शाकिरुल अलीम, तो अल्लाह शाकिर और अलीम है। अल्लाह ताला के लिए जब शाकिर का लफ्ज आता है तो वो कदरदान के कॉन्टेक्स्ट में आता है कि अल्लाह ताला बहुत अप्रिशिएट करने वाला है। इस दुनिया में हम अक्सर देखते हैं कि आप किसी के लिए कुछ भी करें, पूरी पूरी जिंदगियां लोग दूसरों को खुश करने के लिए गुजार देते हैं लेकिन कोई अप्रिशिएट नहीं करता, कदर नहीं करता। आप एक सोशल सर्वे करके देख लें तो तकरीबन हर इंसान को ये लगेगा कि वो अंडर अप्रिशिएटेड है, लोग उसकी कदर नहीं करते, लोग उसकी एफर्ट्स को अप्रिशिएट नहीं करते। और अल्लाह ताला की सिफात में से एक बहुत खूबसूरत सिफत है कि अल्लाह ताला शाकिर है, आपके किसी नेकी को नजरअंदाज नहीं करता, किसी कोशिश को रायगां जाने नहीं देता। अल्लाह ताला बड़ा कदरदान है, बहुत अप्रिशिएट करता है। इन अल्लाह शाकिरुन अलीम। और दूसरी अल्लाह ताला ने अपनी क्वालिटी बताई अलीम, अल्लाह ताला जानता है कि तुमने क्या काम किया, कौन सी नेकी की, तुम्हारे लिए वो नेक काम करना कितना मुश्किल था, कितनी एफर्ट लगी, वो नेक काम करते हुए तुम्हारे दिल की क्या हालत थी, क्या तुम वो नेक काम खुशी से कर रहे थे या जबरदस्ती, अल्लाह सब जानता है। अगर देखा जाए तो इसकी सबसे खूबसूरत मिसाल हजरत हाजिर का वाकया है कि जब आप बिल्कुल तन्हा थी, बिल्कुल अकेली और मजबूर थी, आपको देखने वाला कोई नहीं था, ना ही कोई मददगार था, तब भी अल्लाह ताला आपके दिल की हालत को जानता था, आपको देख रहा था, आपकी उम्मीद, आपके भरोसे और आपके तवक्कुल को जानता था। और उसकी कदरदानी ये थी कि अल्लाह ने ना सिर्फ फरिश्ता भेजा, जमजम का मौजजा दिया, हजरत हाजिर की मुश्किल को हल किया, बल्कि रहती दुनिया तक हजरत हाजिर की लेगेसी को इंसानों के लिए इबादत बना दिया। और कौन होगा ऐसा कदरदान, और कौन इस तरीके से अप्रिशिएट कर सकता है। ये थी हमारी आयत नंबर 158। इंशाल्लाह नेक्स्ट टाइम 159 करेंगे। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।